नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी सुरेन्द्र पौडेल र म श्रीया नेपाल। आज मिति 2081 साल माघ 30 गते बुधबार, माघ शुक्ल पक्ष पूर्णिमा तिथि, तदनुसार फेब्रुअरी महिनाको 12 तारीक सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठबाट कार्यक्रमको शुरूआत गर्दैछौ। वायु गुणस्तर खतरनाक शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। अचानक बढ़ेको चिसोसँगै तुवालो बढ़दा काठमाण्डु उपत्यकाको एक क्षेत्रको वातावरण खतरनाक रूपले प्रदूषित बनेको छ। मंगलबार शंख पार्क क्षेत्रमा अत्यन्त दूषित वातावरण रहेको रेकर्ड वायु गुणस्तर सूचकको स्टेशनले देखाएको छ। सूचकले 457 AQI अर्थात मानिसका लागि सास लिनै नहुने खतरनाक गुणस्तरको वायु रहेको कलेजी रंगको सूचक स्टेशनले रेकर्ड गरेको छ। सो क्षेत्रमा स्थानीय रूपमै धूलो उड़िरहेकाले त्यस्तो देखिएको दावी वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले गर्नुभयो। केही दिन अघि ह्वात्ते बढ़ेको तापक्रम घटेर चिसो हुँदा बढ़ेको तुवालोले वातावरण अति प्रदूषित गराएको वातावरण विभागले जनाएको छ। लामो समय वर्षा नभएकाले माथिल्लो वायुमण्डलमा धूलो र धुवाको तह थुप्रिएको थियो। बढ़ेको तातोले माथि उक्लदै गरेको धूलो र धुवा अचानक घटेको चिसोका कारण तल्लो वायुमण्डलमा झर्दा तुवालोको रूप लिएकाले उपत्यका लगायत क्षेत्रमा वायु प्रदूषण उच्च बनेको लामिछाने औल्याउनुहुन्छ। उहाँले भन्नुभयो, यो तुवालो तापक्रम बढ़ेमा केही घट्थ्यो, तर चिसो बढ़ेकाले बढ़ने क्रम जारी रहन्छ। त्यसमाथि उपत्यका विभिन्न स्थानमा सड़क निर्माण तथा अन्य भौतिक पूर्वाधार निर्माणको काम जारी छ। यसले निकालेको धूलो पनि तुवालोमा मिसिँदा वातावरण थप प्रदूषित बन्न पुगेको उहाँले बताउनुभयो। वायुको गुणस्तर दर्शाउने पीएम 10 को मात्रा ह्वात्तै बढ़ेर 238.4 माइक्रोग्राम प्रति घनमीटर पुगेको छ। यो भनेको वायुमा धूलोको कणको उच्चता हो। यो विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सास लिन नहुने वायु हो। सामान्यतया 50 AQI-सम्मको वायु सास फेर्न मिल्ने मानिन्छ। वायु गुणस्तर खतरनाक शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। चितवनमा भयावह मानव वन्यजन्तु द्वन्द, 5 वर्षमा 70 जनाको मृत्यु, बढ़्यो बाघको आक्रमण शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको देवचुली नगरपालिका एक मिलन चोकी राममाया सोती माघ 24 गते घाँस काट्न घरबाट निस्किन्, चारजना साथीसँग घर नजिकै दिव्य मध्यवर्ती सामुदायिक वनमा बसेकी सोती घाँस लिएर घर फर्किन पाइनन्। 47 वर्षीय सोतीको गैड़ाको आक्रमणबाट घटनास्थलमै मृत्यु भयो। उनीसँगै गएका एकजनालाई पनि गैड़ाले घाइते बनायो, अन्य दुईजना भने भाग्न सफल भए। सोती जस्तै चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या डरलाग्दो छ। पछिल्लो 4.5 वर्षको अवधिमा यस क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट 70 जनाको मृत्यु भएको छ। सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परि 141 जना घाइते भएका छन्। वन्यजन्तुबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न र निहुरो टिप्न गएकाहरू छन्। बाघ, गैडा, हात्ती, जंगली बदेल, मगर, गुही, गौरी, गाई लगायत वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ। चितवनमा भयावह मानव वन्यजन्तु द्वन्द, 5 वर्षमा 70 जनाको मृत्यु, बढ़्यो बाघको आक्रमण, नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। भ्रष्टतान्त्रिक नेपाल, भ्रष्टाचार अवधारणा सूचकांक 2024 नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। नेपालमा सार्वजनिक सेवा कर भुक्तानी ठेक्कापट्टा दैनिक सरकारी काममा घुस बढ़दै गएको एक अध्ययनले देखाएको छ। वर्षेनी भ्रष्टाचारको सूचकांक सर्वे गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको सन् 2024 को प्रतिवेदनमा नेपालमा भ्रष्टाचार बढ़ेको देखाएको हो। भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले गत वर्षको तुलनामा एक अंक कम अर्थात 34 पाएको छ। गत वर्ष नेपालले 35 अंक प्राप्त गरेको थियो। 100 पूर्णांकमा 34 प्राप्त गर्नु भनेको असफल हुनु हो अर्थात भ्रष्टाचार नियन्त्रण हुन नसक्नु हो। सूचकांकमा 100 अंकले अति स्वच्छ र 0 अंकले अति भ्रष्ट भन्ने जनाउँछ। सन् 2019 र 2022 पनि नेपालले 34 अंक नै प्राप्त गरेको थियो। 180 देशलाई समेटेर सूचकांक सार्वजनिक गरिन्छ। जस अनुसार सन् 2034 नेपाल भ्रष्टाचार हुने 107 देशमा जस अनुसार सन् 2024 नेपाल भ्रष्टाचार हुने 107 देशमा परेको छ। गत वर्ष 108 परेको थियो। विश्वमा डेनमार्क 7 वर्ष यता लगातार सदाचार अर्थात कम भ्रष्टाचार हुने देशमा पर्दै आएको छ। डेनमार्कले यस वर्ष पनि 90 अंक प्राप्त गरेको छ। त्यसै गरी सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा साउथ सुडान परेको छ। सुडानले 8 अंक मात्र प्राप्त गरेको छ। 5 वर्षमा 7 मुलुकले भ्रष्टाचार अवधारणा सूचक काङ्कमा उल्लेख प्रगति हासिल गरेको देखिन्छ। प्रतिवेदन अनुसार विश्वका 2/3 देशमा भ्रष्टाचार देखिएको छ। ती देशले नेपाल जस्तै 100 पूर्णाङ्कमा 50 भन्दा कम अंक प्राप्त गरेका छन्। सर्वेक्षण गरिएका 180 मुलुकको औसत अंक 43 कायम रहेको छ। कम अंक प्राप्त गर्ने देशमा कमजोर र द्वन्द प्रभावित मुलुक छन्। विश्वव्यापी चासोको विषय जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा सक्रिय मुलुकले समेत भ्रष्टाचार अवधारणा सूचकांक सर्वेक्षणमा कम अंक प्राप्त गरेको देखिएको छ। प्रतिवेदनमा भनिएको छ यस नतिजाले भ्रष्टाचार विरूद्ध प्रभावकारी रूपमा कार्यवाही अगाडि बढ़ाउन अत्यन्त जरूरी भएको औल्याइएको छ। भ्रष्टाचार अवधारणा सूचकांक 2024 भ्रष्टतान्त्रिक नेपाल विश्वमा डेनमार्क 7 वर्ष यता लगातार सदाचार अर्थात कम भ्रष्टाचार हुने देशमा पर्दै आएको छ। डेनमार्कले यस वर्ष पनि 90 अंक प्राप्त गरेको छ। त्यसै गरी सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा साउथ सुडान परेको छ। सुडानले 8 अंक मात्र प्राप्त गरेको छ। नागरिक दैनिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै यो खबर प्रकाशित गरेको हो। रुग्ण उद्योग सञ्चालन साझेदारीमा जान सरकार तयार गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको खबरको शीर्षक हो। प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो सम्पन्न उद्योग वाणिज्य प्रवर्धन सम्वाद परिषदको बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेको बताउनुभयो। रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा यथाशीघ्र ल्याउन पनि उहाँले सो अवसरमा आग्रह गर्नुभयो। मुलुकमा कानूनहरू सम्बन्धित क्षेत्रको सहजीकरण र आवश्यकताका लागि निर्माण र संशोधन गरिने जनाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्रलाई के सहयोग गर्न आवश्यक पर्छ त्यो गर्न तयार छ। प्रधानमन्त्री ओलीले भन्सार र राजस्वमा कुनै छली र अनियमितता पाइएमा निर्ममताका साथ कार्यवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि जानकारी गराउनुभयो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको हो। राहदानी खरिद प्रक्रिया विवादमा बोलपत्र बुझाउने म्याद थप, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। विद्युतीय राहदानी खरिद प्रक्रियामा प्रश्न उठिरहेका बेला राहदानी विभागले बोलपत्र पेश गर्ने म्याद फेरि थपेको छ। पहिलो पटक 45 दिनको समय दिएर बोलपत्र आह्वान गरेको विभागले दोस्रो पटक 30 दिन थप गरेको थियो। दोस्रो पटक तोकिएको म्याद मंगलबार सकिँदै थियो। फेरि म्याद थपपछि इच्छुक कम्पनीले फागुन 9 सम्म बोलपत्र बुझाउन सक्नेछन्। विभागले विद्युतीय राहदानीको 64 लाख प्रति खाली पुस्तिका खरिदका लागि मंगिर 13 मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। पुरानै फ्रान्सेली कम्पनी आइडेमियालाई ठेक्का दिने योजनासहित शर्त तोकिएको भन्दै प्रश्न उठेपछि विभागले शर्त संशोधन गर्नुका साथै 30 दिनको म्याद थप गरेको थियो। त्यसपछि संशोधित प्रावधान अनुसार आवश्यक कागजात जम्मा गर्न समय नपुग्ने गुनासो केही कम्पनीले गरेका थिए। अब 10 दिन समय थप्दा प्रतिस्पर्धा बढ्छ, केही गुनासोको पनि सम्बोधन हुन्छ, विश्वास गरेका छौं। विभागका महानिर्देशक तीर्थराज अर्यालले भन्नुभयो, राहदानी खरिद प्रक्रिया विवादमा बोलपत्र बुझाउने म्याद थप कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको हो। अध्यादेशमा समर्थन नदिने जसपाको निर्णय, नैतिक संकटमा दुई तिहाईको सरकार, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। राष्ट्रिय सभामा निर्णायक रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भूमि सम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेपछि झण्डै दुई तिहाईको सरकार नैतिक संकटमा परेको छ। अध्यादेश अगाडि बढ़ाउन संसदका दुई सदनबाट पारित हुनुपर्छ। सत्तापक्षले बहुमत जुटाउन नसक्दा अध्यादेश संसदको कार्यसूचीमै चढ़ेको छैन। जसपा नेपालको मंगलबार बसेको संसदीय दलको बैठकले सरकारले जारी गरेका 6 मध्ये भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको विरोधमा उभिने र विपक्षमा मतदान गर्ने निर्णय लिएको छ। भूमि सम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा देश र समग्र राष्ट्रको हित विपरीत भएकाले समर्थन नगर्ने निर्णय भएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो, नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको हो। तपाई तिबेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। पोहोर भन्दा यसपालि हिउँदमा झनै खडेरी, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। पोहोर हिउँदमा 16 वर्षपछिकै कम पानी परेकोमा यसपालि झनै खडेरीमा बित्दैछ। खडेरीले आगलागी र डढेलोसँगै प्रदूषण बढ़न थालेको छ। हिउँदे यामको आधा महिना मात्र बाँकी छँदा 15 मंगिरदेखि 19 माघसम्म हिउँदे यामको 5.7 मिलिमिटर 3 महिनामा हुने वर्षाको 9.5% मात्र वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ, जबकि गत वर्ष यही अवधिमा 7.5 मिलिमिटर 12.5% वर्षा भएको थियो। गत वर्ष हिउँदभर भने 12.5 मिलिमिटर 21% मात्र वर्षा भएको थियो, जुन 2065 यताकै कम वर्षा थियो। त्यतिखेर 11.8 मिलिमिटर मात्र पानी परेको थियो। यसपटकको हिउँदमा पश्चिममा केही पानी परे पनि मध्य र पूर्वी नेपालमा पानी पर्न सकेन। मुख्य 20 वटा वर्षा मापन केन्द्रको औसत आँकड़ा अनुसार काठमाडौँ, विराटनगर, धनकुटा, सिमरा, पोखरा, जोमसोम र भैरहवामा हिउँदभर छिटफुट बाहेक पानी नै परेको छैन, जबकि हिउँदमा काठमाण्डुमा 45.8, विराटनगरमा 26.8, धनकुटामा 33.5, सिमरामा 37.3, पोखरामा 66.2, जोमसोममा 40.4 र भैरहवामा 56.8 मिलिमिटर वर्षा हुँदा सरदर मानिन्छ। मौसम विज्ञान केन्द्रीय विभाग का सह प्राध्यापक मदन सिग्देल भन्नुहुन्छ, हिउँदमा वार्षिक वर्षाको 30-4% मात्र पानी पर्नुपर्ने हो, निकै कम वर्षा भयो, हिमपात पनि खासै भएन, जलवायु परिवर्तनका कारण हिउँदे वर्षा घट्दै गएको छ, हिउँदे पानीको मुख्य स्रोत पश्चिमी वायु हो जुन भूमध्य सागरबाट जलवाष्पयुक्त हावा लिएर अफगानिस्तान पाकिस्तान हुँदै नेपाल आउँछ, तर यसपालि यो वायु प्रणाली कमजोर रह्यो, पोहोर भन्दा यसपालि हिउँदमा झनै खडेरी नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको हो। इजरायल हमास आरोप प्रत्यारोप बारे विपिन जोशीको रिहाई अनिश्चित नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। इजरायल र प्यालेस्टाइन बीच युद्ध विराम सम्झौता उल्लंघन भएको आपसी आरोप प्रत्यारोपले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाई अनिश्चित हुने जोखिम देखिएको छ। इजरायलले युद्ध विराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै हमास समूहले सोमबार इजरायली बन्धकको रिहाई रोक्ने घोषणा गरेपछि नयाँ परिस्थिति सृजना भएको हो। युद्ध विरामपछि हमासले हालसम्म 16 इजरायली र 5 थाई बन्धक तथा इजरायलले 566 प्यालेस्टिनी कैदी रिहा गरेका छन्। इजरायल र प्यालेस्टाइनले एक अर्को कैदी मुक्त गर्ने मिति फेब्रुअरी 15 शनिबारका लागि तय गरेको छ, जस अनुसार 3 इजरायली नागरिक हमासले रिहा गर्ने भनिएको थियो, तर हमासले रिहाई स्थगित गर्ने घोषणा गरेको छ। प्रतिक्रियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म बन्धक नछाडे हमाससँग युद्ध विराम अन्त्य गर्न इजरायललाई सुझाएपछि इजरायल प्यालेस्टाइन युद्ध विराम सम्झौतामा संकट आएको हो। मंगलबारको संसद बैठकमा जनमोर्चाका चित्रबहादुर केसीले भन्नुभयो, कञ्चनपुरका विपिन जोशीको अहिलेसम्म अत्तोपत्तो छैन, त्यो मान्छे कहाँ छ, जिउँदो मर्दो संसदलाई जानकारी गराउनु पर्दैन, बाहिर बोलेर मात्र जिम्मेवारी पूरा हुँदैन, सरकारले के कति कसरी रिहाईका लागि पहल गरेको छ, संसदलाई जानकारी होस्। इजरायल हमास आरोप प्रत्यारोपले विपिन जोशीको रिहाई अनिश्चित नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा खबर छापेको हो। नेपाल भारत ऊर्जा सचिव स्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा नेपाल बरेली भारत र इनरुवा नेपाल पूर्णिया भारत अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको छ। नयाँ दिल्लीमा मंगलबार बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति जेएससीको 12 बैठकले कम्पनी र शेयर संरचनाबारे सहमति गरेको हो। गत माघ 9 बसेको ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्यदल जेडब्ल्यूजी बैठकले गरेको सहमतिलाई नै सचिव स्तरीय बैठकले अनुमोदन गरेको बैठकमा सहभागी एक अधिकारीले बताए। अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्न नेपाल भारत सचिव स्तरीय सहमति। नयाँ दिल्लीमा हिजो बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति बैठकले कम्पनी र शेयर संरचनाबारे जुटायो सहमति। कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। नक्कली भूटानी शरणार्थी प्रकरण आरोपीलाई अस्पतालको क्याबिनमा पुर्याएको घटनाबारे प्रहरीले थाल्यो छानबिन नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। पूर्वपक्षका लागि कारागारमा रहेका नक्कली भूटानी शरणार्थी प्रकरणका मुख्य दुई आरोपीलाई अस्पतालको सुविधा सम्पन्न क्याबिनमा राखेर विभिन्न व्यक्तिसँग भेटघाट गराएको घटनामा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले छानबिन थालेको छ। छानबिन समिति नै गठन गरी त्यसमा प्रहरीको भूमिकाबारे छानबिन थालिएको हो। मुख्य आरोपी केशव दुलाल र सानु भण्डारीलाई 5 दिनदेखि सिनामंगल स्थित नेपाल मेडिकल कलेजको 17 नम्बर क्याबिनमा राखिएको विषय बाहिर ल्याएपछि छानबिन थालिएको हो। प्रारम्भिक छानबिनमा प्रहरीको बदनियत देखिएको छ। यो खबर नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ। पर्यटकलाई अनलाइन भुक्तानीको व्यवस्था कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। काठमाडौँ पर्यटन क्षेत्रका नीतिगत र कानूनी व्यवस्थामा समय सापेक्ष सुधार गर्ने प्रस्ताव पर्यटन नीति 2081ले गरेको छ। पर्यटन नीति 2065 खारेज गर्ने र त्यस बमोजिम भए गरेका सम्पूर्ण काम यसै नीति बमोजिम हुने गरी नयाँ नीतिको मस्यौदा तयार भएको हो। पर्यटन नीति 2081ले विदेशी पर्यटकले तिर्नुपर्ने सेवा शुल्क, राष्ट्र बैंकले तोकेको परिवर्त्य विदेशी मुद्रा वा नेपाली मुद्रामा लिने व्यवस्थाका साथै अनलाइन प्रणालीबाट समेत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। यसले गर्दा पर्यटकलाई भुक्तानी प्रक्रियामा सहज हुने अपेक्षा गरिएको छ। साथै पर्यटन क्षेत्रको अध्ययन, अनुसन्धान एवं तथ्याङ्क तथा सूचना अध्यावधिक गरिने र पर्यटनसँग सम्बन्धित समग्र तथ्याङ्क संकलन र विश्लेषण गर्न टुरिज्म स्याटेलाइट अकाउण्ट तयार गरिने भनिएको छ। यो खबर कारोबार दैनिकले अग्रपृष्ठमा छापेको हो। सुन्दर र मनोरम दृश्यले भरिपूर्ण घोरलासीको लेक प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ। यो अर्घाखाँचीमा रहेको छ। सन्धी खर्क नगरपालिका 9 अर्घाको घोरलासी लेक क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि अत्यन्तै आकर्षक र रमणीय क्षेत्र हो। सुन्दर र रमणीय स्थल हुँदाहुँदै पनि यो लेक क्षेत्र प्रचार प्रसारमा ओझेलमा परेको प्रसंगलाई अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा प्रकाशित गरेको छ। किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुक लगायतका सामान युरोप र अमेरिकी बजारसम्म पुग्ने गरेका छन्। यो झापाको प्रसंग हो। आन्तरिक र बाह्य बजारमा माग बढ़ेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग खुलेका छन्। तीमध्ये मेची नगर 13 रहेको लिफ प्लस प्रालीले सुपारीको पातबाट बनेका थाल, बटुका, चम्चा, दुना, पाला लगायत सामग्री जर्मनी, फिनल्याण्ड र अमेरिकामा निर्यात गरेको हो। सुपारीका पातबाट बनेका सामान युरोप अमेरिका पुगे कारोबार दैनिकले प्रकाशित गरेको छ। सरकारले आधुनिक कृषितर्फको परिवर्तनले रासायनिक मलको अत्यधिक प्रयोगले वातावरणमा थप दबाव दिएको भन्दै सरकारवालाले पर्यावरणीय कृषिमा लाग्न जोड़ दिएका छन्। पछिल्लो अवस्था हेर्दा जलवायु परिवर्तनको बढ़दो प्रभावका साथै नयाँ बाली प्रजातिहरूको प्रयोग तथा स्थानीय प्रजातिहरूभन्दा बढ़ी मल चाहिने हाइब्रिड बालीहरूको बढ़दो प्रयोगले रासायनिक मलको माग उच्च गराएको सरकारवालाले बताएका छन्। राष्ट्रिय कृषक समूह महासंघ नेपालले पर्यावरणीय कृषिको व्यवहारिक कार्यान्वयन र कार्यदिशाबारे आयोजित कार्यक्रम नेपालको कृषि नीतिहरू भने प्राय परम्परागत अभ्यासहरूलाई सहयोग गर्ने भन्दा पनि सकाउनेतर्फ लागेको टिप्पणी गरिएको थियो। रासायनिक मल र हाइब्रिड जातका बिउहरूका लागि दिइने अनुदानबारे पर्यावरण कृषि धरापमा परेको उनीहरूको भनाई छ। रासायनिक मलको प्रयोग घटाएर पर्यावरणीय कृषिमा जोड़, यो खबर अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको हो। असारसम्म बबईको पानी घोराहीमा, कारोबार दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको छ। असारसम्म बबईको पानी घोराईमा वितरण गरिने भएको छ। घोराई खानेपानी उपभोक्ता तथा सरसफाई संस्था सहलगानी आयोजना मार्फत बबईको पानी लिफ्टिङ गरेर घोराईमा ल्याउन लागिएको हो। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगंजका प्रमुख अतुलेश कुमार कर्णले आउँदो असार मसान्तसम्म बबईको पानी घोराईमा आउने बताउनुभयो। असारसम्म बबईको पानी घोराईमा, यो खबर कारोबार दैनिकले भित्री पृष्ठमा छापेको हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने सुरेन्द्र पौडेललाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार। We'll be right back.